الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. اما بعد، قرآن پاک کی ایک بہت ہی چھوٹی صورت میں اللہ تبارک و تعالیٰ نے بہت بڑی حقیقت بیان فرمائی،
ایسی حقیقت جس کا ہر انسان کو سابقہ پڑتا ہے اور کوئی انسان اس سے چھوٹ نہیں سکتا اور کوئی اس سے غفلت بھی نہیں برت سکتا، کوئی ہو، کہیں رہتا ہو، کسی حالت میں ہو، پڑھا لکھا، بے پڑھا لکھا، امیر اور غریب، تندرست اور بیمار، اور مرد اور عورت. وہ حقیقت یہ ہے کہ جو وقت انسان کے پاس ہے، اس وقت کا ایک بہت ہی چھوٹا سا حصہ واقعات کے تسلسل کے لیے دیا گیا ہے. اس کے بعد یہ، اس کے بعد یہ، اس کے بعد یہ، بہت تھوڑے سے وقت میں. زمانہ اصل میں واقعات کے تسلسل کا نام ہے، ورنہ ویسے اس کے علاوہ زمانہ کچھ بھی نہیں ہے. امکانات کے، ممکنات کے، ممکنات کے اندر جو اللہ تعالیٰ کے حکم کا تسلسل ہوتا ہے، اس کو زمانہ کہتے ہیں. اس لیے حضور پاک صلی اللہ علیہ وسلم کی حدیث شریف میں اللہ تعالیٰ کا حدیث قدسی ہے، جس میں اللہ نے فرمایا کہ انی انا الدہر، میں ہی زمانہ ہوں. وجہ اس کی ہے کہ ممکنات میں جو حکم کا تصرف ہوتا ہے، اس میں حاکم اللہ ہی ہے. اسی لیے زمانہ غیر قار ہے، ٹھہرتا نہیں. اور اسی لیے زمانہ جو ہے وہ الگ الگ قسم کا ہوتا ہے. ایک چیوٹی ہمارے اوپر ہو تو ہمارے جسم پہ چیوٹی ہونے کے اعتبار سے ہمارے لیے اس چیوٹی کا کوئی زمانہ نہیں ہے، لیکن چیوٹی کے لیے مونڈے سے لے کے پیر تک آنے تک ایک زمانہ ہے. ہمارا کوئی زمانہ نہیں، جب بھی ہمارے اوپر تھی، جب بھی ہمارے اوپر ہو، لیکن اس کو یہاں سے وہاں تک جانے میں وقت لگتا ہے. اس کی حرکت میں ایک تسلسل ہے، بس اس کا نام زمانہ ہوتا ہے. تو اس لیے مخلوقات کی قسمیں الگ الگ ہیں. کوئی لطیف ہے، کوئی کثیف ہے، کوئی الطف ہے، کوئی لطیف اللطیف ہے. تو اس کی وجہ سے جو ہے ہر ایک کا زمانہ الگ الگ ہوتا ہے. ہمارا جو زمانہ ہے وہ الگ ہے، جنات کا جو زمانہ ہے وہ الگ ہے، فرشتوں کا زمانہ جو ہے وہ الگ ہے، روحوں کا زمانہ جو ہے وہ الگ ہے، الگ الگ ہے ان سب کا زمانہ. تو اس لیے حق تعالیٰ پر یہ سب چیزیں نہیں آتی. دیکھیے، جو کچھ بھی حکم ہے ان کی ممکنہ مخلوقات میں، ان کے جو احکامات ہیں اور جو ان کا اصدار ہے، ایجاد ہے، وہ ان کا ہی اپنا عمل ہے. اللہ تبارک و تعالیٰ اس لیے زمانے سے سبحان ہوتے ہیں، پاک ہوتے ہیں. مگر میں اور آپ ایک تھوڑے سے ٹائم کے لیے اس دنیا کے اندر ہیں، تو اس میں اللہ تعالیٰ نے فیصلے کا مدار رکھا ہے. انسان کے فیصلے کا مدار، انسان کے حق میں فیصلے کا مدار اس پر رکھا ہے کہ یہ جو اس کی زندگی کے واقعات کا تسلسل ہوگا، اس پر ڈپینڈ کرتا ہے کہ اس کے بارے میں کیا طے کیا جائے. اس لیے اللہ تعالیٰ نے زمانے کی قسم کھائی. زمانے کی قسم کھا کے ایک بات میں کہتا ہوں کہ جتنے انسان ہیں وہ نقصان اٹھائیں گے. ہر انسان کو نقصان اٹھانا ہے، مگر اس نقصان سے بچنے والے کچھ لوگ ہوں گے، ان کو بتا دیا گیا تاکہ اگر آپ سے ہو سکے تو آپ بچ جائیں، نہیں ہو سکے گا نہیں بچ سکو گے. پیسے کمانے سے اس کا تعلق نہیں ہے، پڑھائی سے اس کا تعلق نہیں ہے، عیش کرنے سے اس کا تعلق نہیں ہے، تندرستی سے اس کا تعلق نہیں ہے، کالے گورے ہونے سے اس کا تعلق نہیں ہے، کسی خاص زبان کے بولنے سے اس کا تعلق نہیں ہے. اس دنیا میں رکھنے سے لے کے اس دنیا کے ختم ہونے تک جو واقعات اس بندے کے ساتھ پیش آتے رہیں گے، ان واقعات میں اس کے ساتھ ایمان ہے یا نہیں ہے یہ دیکھا جائے گا. ایمان ہے تو اس کے نقصان سے بچنے کی شکل نکل آئی، ایک کنڈیشن، ایک شرط پائی گئی، وہ بھی پوری نہیں. دوسری چیز یہ ہے کہ اس ایمان کے مطابق عمل ہے کہ نہیں. ایمان الگ چیز ہوتی ہے، ایمان کے مطابق عمل الگ ہوتا ہے. ایمان کا ایک تقاضا ہوتا ہے، اللہ پر ایمان رکھتے ہو، اللہ کو اس کے ذات و صفات کے ساتھ مانتے ہیں، اللہ کی تقدیر پر ایمان ہے، آخرت پر ایمان ہے، مرنے پر ایمان ہے، فرشتوں پر ہے، اللہ کی کتابوں پر ہے، اللہ کے رسولوں پر ایمان ہے، تو مانتے ہیں اس کو. جب ایمان ہے تو پھر اللہ تعالیٰ تو دیکھ رہے ہیں، اللہ تعالیٰ تو سن رہے ہیں، اللہ تعالیٰ تو جانتے ہیں، اللہ تعالیٰ تو حاضر ہیں، غائب نہیں ہیں. تو ایمان کا ایک تقاضا ہے کہ بھول کیسے سکتے آپ اللہ کو. اللہ تبارک و تعالیٰ کا حکم نماز پڑھنے کا ہے، چھوڑ کیسے سکتے ایمان اگر ہے تو. روزہ رکھنے کا حکم ہے، کیسے چھوڑا جا سکتا ہے اگر ایمان ہے تو. زکوٰۃ دینے کا حکم ہے، اس کو کیسے چھوڑا نظر انداز کیا جا سکتا ہے. حج کا حکم ہے، کمائی میں حلال چیزوں کی رعایت ضروری ہے، حرام سے بچنا ضروری ہے. معاملات میں، معاشرت میں، اخلاق میں ایمان کے تقاضے ہیں سب، یہ پوری عملی زندگی ایمان کے تقاضے ہوتے ہیں۔ تو ایمان آدمی کے پاس ہو وہ نقصان سے بچے گا، اور ایمان کے مطابق عمل ہو وہ بچے گا۔ ایمان تو ہے لیکن مطابق عمل نہیں ہے ایمانی زندگی، تو بچے گا نہیں وہ۔ جتنا ہے ان چار باتوں میں سے جو بتائی جا رہی ہیں، جتنا ہے اتنا بچے گا۔ اس لیے بہت زیادہ محنت کرنے پڑتی ہے ان دونوں چیزوں پر، ایمان پر بھی اور ایمان کے مطابق عملی زندگی لانے پر بھی۔ ایمان لانا تو بہت تھوڑی دیر کا کام ہے، لیکن عملی زندگی اس کے مطابق ہونا یہ تھوڑا کام نہیں ہے، پوری لانگ لائف کام ہے۔ جتنی زندگی اس دنیا میں، جتنا ٹائم اس دنیا میں ہے، اتنا وقت دیا گیا ہے، اس کے ایک ایک منٹ کی حفاظت کرنا اور اس میں کوئی گناہ ہونے نہیں دینا، اس میں اللہ کی بندگی ہونا، اللہ کی مرضی کے موافق وہ ٹائم نکلنا، اور حضور پاک صلی اللہ علیہ وسلم کی سنت اور آپ کی تعلیمات کے مطابق وہ وقت نکلنا۔ وقت آدمی پر آتا ہے مختلف حالات میں، خوشی میں بھی، غم میں بھی، تنگی میں بھی، عسر میں بھی، یسر میں بھی، رات میں بھی، دن میں بھی، اپنوں میں بھی، پرایوں میں بھی، دشمنوں میں بھی، دوستوں میں بھی، یہ سب وقت آتا ہے مختلف حالات کو لے کر، ان حالات میں ان کے موافق رہنا ہے یہ پوری زندگی کا کام۔ اس لیے ہے فاعبد ربک حتی یأتیک الیقین، یقین آنے تک یعنی موت آنے تک تمہیں بندگی کرنی پڑے گی۔ یہ دوسری چیز ہے جس سے انسان نقصان سے بچے گا۔ تیسری چیز یہ ہے کہ سیلفش نہ ہو، بلکہ جو اس کا ایمان ہے اس ایمان کے مطابق تبلیغ کرے، اور جو اس کا عمل ہے اس عمل کے مطابق تبلیغ کرے، لوگوں کو اس کی طرف متوجہ کرنا۔ یہ بھی اس کے نقصان سے بچنے کے شرائط میں سے ہے۔ اگر ایک آدمی خود سے اپنی زندگی موافق رکھا ہوا ہے اللہ میاں کی، لیکن دوسروں کی اس کے پاس میں فکر نہیں ہے، وہ نہیں بچے گا نقصان سے، چونکہ اس کی ذمہ داری میں یہ تھی بات کہ دوسروں کے ساتھ بھی اس کو ٹیک کیئر کرنا ہے، اس نے اپنی ذمہ داری کو پورا نہیں کیا، اس لیے پٹائی ہوگی۔ تواصی بالحق کہتے ہیں ایمان کے مطابق لوگوں کو دعوت دینا، اور تواصی بالصبر کہتے ہیں عمل کے مطابق لوگوں کو دعوت دینا۔ حق سے مراد عقائد ہیں اور صبر سے مراد اعمال ہے، جو ایمانیات ہیں اس ایمانیات کے مطابق وہ ایمان لوگوں میں پھیلانا۔ یہی وجہ ہے کہ مسلمان کی ذمہ داری خود مومن ہونے کی نہیں ہے صرف، مسلمان کی ذمہ داری ہے کہ دنیا میں جتنے مومن نہیں ہیں ان کو ایمان بتانا، کیوں؟ اس کے بغیر وہ نقصان سے نہیں بچیں گے۔ اگر نقصان سے ان کے بچنے کی فکر نہیں کی گئی تو ان کے ساتھ ہمدردی نہیں ہوئی، ان کے ساتھ ہمدردی نہیں ہوئی تو اللہ کے مخلوق کے ساتھ ہمدردی نہیں ہوئی، تو جس خالق کے مخلوق کے ساتھ میں ہمدردی نہیں ہوئی اس خالق کے ساتھ وفاداری نہیں ہوئی۔ جس کے ساتھ آپ وفادار نہیں ہیں اس کے اپنے اس کے پکے بندے نہیں ہو سکتے، آپ اچھے بندے نہیں ہو سکتے، یہ چکر ہے اس کا۔ تو اس لیے ایمان کو پھیلانا ہے۔ اب ایمان کو جو پھیلانا ہوتا ہے وہ ایمان لوگوں میں ان کی استعدادوں کے مطابق محنت کرنے کا نام ہے۔ اب ایک ہے مسلمان ہی ہے، اپنے کو ایمان والا کہتا ہے لیکن خود اس کو اپنا ایمان یاد نہیں رہا، اور ایسے مسلمان بہت ہیں جن کو ایمان یاد نہیں ہے۔ آپ بولیں گے کیسا کیسا ہوتا، ہمارے سرکل میں تو نہیں، ہمارے سرکل میں نہیں ہیں، لیکن دنیا میں جب جاتے ہیں تو پتہ چلتا ہے کہ بہت لوگ ہیں جو اپنے کو مسلمان بتاتے ہیں، ان کو ایمان یاد نہیں ہے۔ اب جس کو کلمہ یاد نہیں ہوگا اس کو ایمان کہاں سے یاد ہوگا بتاؤ؟ ایسے بہت ملیں گے آپ کو کہ جن کو کلمہ یاد نہیں ہے، جس کو کلمہ ہی یاد نہیں ہے تو اس کو اللہ کی ذات و صفات کے بارے میں کیا پتہ ہوگا، اس کو آخرت کے بارے میں کیا پتہ ہوگا، اس کو جنت و جہنم کے بارے میں کیا پتہ ہوگا؟ نہیں پتہ ہوتا۔ جماعت والوں کو اس کا تجربہ ہوتا رہتا ہے، خود ہمارے ساتھ اس کا تجربہ ہوا ہے۔ ایک جگہ ہماری جماعت گئی تھی، 104 دن ہم وہاں رہے، اور ایک ہی کام تھا لوگوں کو کلمہ یاد کرانا اور نماز سکھانا اور ان کا نام صحیح کرنا، چونکہ ان کا نام اسلامی نام نہیں ہوتا تھا۔ وہاں کی حکومت نے ایسا قاعدہ بنا دیا تھا کہ تم نام مسلمان نہیں رکھ سکتے، اس زبان میں رکھو جو وہاں کی ہے۔ اس کی وجہ سے ان کو خود یہ نہیں معلوم تھا، چونکہ مذہب سے ہٹانے کی جو تدبیریں دشمن کرتا ہے وہ ایک کوٹ تھوڑے ہی کرتا ہے، پچاسوں کرتا ہے۔ ان کے ساتھ یہ کھیل کھیلا گیا تھا بیچاروں کے ساتھ۔ تو ہے ایمان والا ہے لیکن، تو ظاہر ہے کہ جو مسلمان ہیں ان کو ایمان بتانا، ایمان کی تبلیغ کرنے کی نوعیت الگ ہوتی ہے، لیکن جو غیر مسلم ہے اس کو بھی بتانا ہے، وہ بھی انسان ہے، برحال انسان کا بچہ ہے، اور حضور پاک صلی اللہ علیہ وسلم کا امتی ہے، کیونکہ حضور آنے کے بعد میں اور کسی کا کوئی امتی نہیں ہے۔ حضرت موسیٰ کا کوئی امتی اس وقت نہیں ہے، اور حضرت عیسیٰ کا کوئی امتی اس وقت نہیں ہے۔ بولنے کوئی آدمی اس کا کوئی علاج نہیں ہے۔ بازار میں ایک عورت جاری بول رہا ہے کہ یہ میری بیوی ہے، تو اس سے بولنے سے بیوی ہو جاتی کیا؟ وہ कोई औरत बोलने लगे ये मेरा शौहर है तो वो उसका शौहर हो जाता क्या? हुजूर के आने के बाद सब कैंसिल हो गया। जब कैंसिल हो गया तो अब कोई किसी का नहीं, अब तो सिर्फ हुजूर की उम्मत है। उनको बताना, उनको ईमान पहुंचाना ज़रूरी है। और इस मुल्क में हम रहते हैं, ये हमारी जिम्मेदारियों में थे, हम कितनी गफलत बरत रहे तो नुकसान से कैसे बचेंगे? और इसके बगैर नुकसान से बच नहीं सकते। फिर उसमें पढ़े लिखे होते हैं उनको समझाने का अंदाज़ अलग है, बेपढ़े लिखे हैं उनको समझाने का अंदाज़ अलग है, मुखालिफ होते हैं, दुश्मन होते हैं, आपके साथ नफरत करते हैं, उनको बताने का अंदाज़ अलग होगा। सीधे साधे भोले भाले सिंपल किस्म के, उनको बताने का अंदाज़ अलग होगा। इल्म वाले होते हैं उनको समझाना अलग होता है, जो जाहिल होते हैं उनको समझाना अलग होता है। जाहिर है कि जो फ़लसफ़ा पढ़ा हुआ है और जिसने मुख्तलिफ़ किस्म की थ्योरियाँ जानी हुई हैं और अपनी तरफ से दानिशमंदी का दावा है उसको कि मैं बहुत पढ़ा लिखा समझदार हूँ, तो जाहिर है कि अगर आप उससे बोले अल्लाह बड़ी कुदरत वाला है तो उसकी बात मानने वाले तो उन्हें नहीं मानता वैसा। उसको तो ज़ाहिर कि दलाइल से समझाना पड़ता है कि कौन सी बात, जो तेरा अकीदा है वो गलत कैसा है, उसका क्या सबूत है कि वो गलत है, इसका क्या सबूत है कि ये सही है। इसलिए उलमा को बहुत बड़ा काम है करने का और ये उलमा की ज़िम्मेदारी है। जो गैर आलिम नहीं कर सकता ये काम, गैर मुस्लिम अहले इल्म में तबलीग का काम ईमानियात की आम सादा मुसलमान नहीं कर सकता। मगर ये जब कर सकते हैं उलमा, जब उनको आप इस काम के लिए फारिग करो। अगर आपने उनको इसी में उलझाया हुआ रखा कि भाई तुम मदरसा चलाओ, उसके लिए चंदा करो, उसकी एडमिनिस्ट्रेशन चलाओ, उसके इंतजाम चलाओ, तुम नमाज़ पढ़ाओ, तुम बच्चों को पढ़ाओ, ये काम तो नहीं होगा उनसे। और इसकी ज़िम्मेदारी सब पे आएगी। आपको उलमा की जमात को बाज़ाब्ता प्रिपेयर करके छोड़ना चाहिए कि आपका कोई काम नहीं है साहब, आपके अखराजात भी हम बर्दाश्त करेंगे और आपको कोई काम नहीं करना है। आप ये ना ये अहले इल्म में उनके दुनियावी एतबार से जो अहले इल्म है, समझदार तबका है, उसमें हमारे ईमानियात कैसे पहुंचाना है उस पर वर्क करो, उस पर रिसर्च करो, उस पर काम करो, उस पर मेहनत करो। अब आप कोई भी गैर मुस्लिम हमारे पास आके ठहरा ठहर गया जो बहुत पढ़ा लिखा है, किसी यूनिवर्सिटी का प्रोफेसर है और जनाब कोई बहुत बड़ा साइंसदान है, कोई बहुत ही लायर किस्म का बहस करने वाला आदमी है, वो आके बैठ गया, बताओ कौन है उनको समझाने वाला, बताने वाला, जवाब देने वाला? इसके लिए उलमा तैयार रहना ज़रूरी होता है। तो ईमानियात के अंदर, ईमानियात की तबलीग करने के लिए जो वसाइल जिस तरह के लिए के लोगों को चाहिए, सीधे सिंपल लोग होते हैं, आप उनको कुछ नहीं बोलने का रहता, अल्लाह ताला की नेमतें याद दिलाना, अल्लाह की कुदरत याद दिलाना, या इतना एहसान है अल्लाह का, इतना एहसान है, इतना एहसान है, इतना एहसान है, उसको थैंक यू करना ज़रूरी है। हर आदमी मान लेता हाँ भाई अल्लाह मियां को तो गॉड को तो थैंक यू करना ही करना है। अब उसको ये बोलना कि थैंक यू अपने हिसाब से करना है कि उसके हिसाब से करना है, वो बोलेगा कि साहब नहीं हम अपने हिसाब से कैसा कर सकते हैं, वो जैसा चाह रहा वैसा करना पड़ेगा। तो फिर उसने जो चाहा है वो कैसा पता चलेगा कि उसने कैसे चाहा है? उसको घेर के लाना अथेंटिक बात की तरफ, तो उसने ये चाहा है ये कैसे मालूम? किसी दूसरी किताब से नहीं मालूम हो सकता है, किसी दूसरे मज़हब से नहीं मालूम हो सकता है, क्योंकि उसका कोई सबूत ही नहीं है कि वो है वो बात पक्की। सिर्फ इस्लाम में सदाकत मौजूद है कि उसके अंदर इस्तेनाद है, अथेंटिक पना है। आप बोल सकते हैं कि कुरान में ये है और ये कुरान आज से लेके जब नाजिल हुआ था जब तक बग़ैर किसी किस्म का गड़बड़ हुए कि सेफ़ है, और सेफ़ होने के दलाइल ये हैं और इसी तरीके से सेफ़ हुआ है, और ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुआ था और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपनी तरफ से नहीं बनाया है, उसके ये दलाइल हैं और इन पर अल्लाह तबारक व तआला ने उतारा था। कुरान के नुज़ूल से लेके आज तक वो और उसकी जो तशरीह हदीसों में है बिल्कुल अथेंटिक है। दलील के मामले में एक बुज़ुर्ग ने बड़ी अच्छी बात लिखी है कि ये वाहिद पहलवान है इस्लाम जिसके मुकाबले में कोई चैलेंज ही नहीं कर सकता। पता ना दंगल में खड़े होकर चैलेंज करते भाई आदमी चैलेंज कर देता है कि कौन है मेरा मुकाबला करने को। तो अगर दलील के एतबार से इस्लाम को लाया जाए सामने तो एक ऐसा पहलवान है ये कि जिसको कोई चैलेंज कर ही नहीं सकता, कोई दूसरे मजहब वाला चैलेंज नहीं कर सकता। ज़ाहिर है कि ये काम तो उलमा का है। और सीधे लोगों में सिंपल लोगों के अंदर तबलीग करने का अंदाज़ उनको सिर्फ ये है कि सीधे सिंपल अंदाज में अल्लाह ताला की नियामतों को, अल्लाह की कुदरत को, अल्लाह तबारक व तआला के ख़जानों को, अल्लाह के इस पूरे निज़ाम को ये समझा के, अल्लाह के रिसालत के सिस्टम को समझा के कि भाई वो बंदों से ताल्लुक़ पैदा करें, वो हर एक से तो होगा नहीं, वो किसी को इसके लिए चुने जाएंगे, ये पॉसिबल है क्या नहीं है, वो पॉसिबिलिटी उसको समझाना, फिर उसका प्रूफ देना कि ये हुआ है, पहले भी हुआ है, फिर आखिर में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम इस काम को लेकर आए, इस तरीके से इन लोगों को बताना होता है, जल्दी मान जाते हैं सिंपल लोग, वो जल्दी मुसलमान हो जाते हैं। उनको ज़्यादा इल्मी बात और दलीलों की बात की ज़रूरत नहीं पड़ती, उनको माइल करने की ज़रूरत है। कुछ लोग वो होते हैं जिनको दिमाग के रास्ते से समझाना पड़ता है और कुछ लोग वो होते हैं जिनको दिल के रास्ते से समझाना पड़ता है। दिल के रास्ते से सिर्फ चाहत पैदा करना, मोहब्बत लाना, मैलान और झुकाऊ लेके आना होता है, खाली उसी पर मान लेते हैं वो बात। यही वजह है कि और ज़्यादातर मुसलमान होने वाले दिल के रास्ते से होते हैं, दिमाग के रास्ते से बहुत ही कम होते हैं। किसी भी नौ मुस्लिम को आप पूछे कि तू मुसलमान क्यों हुआ, तो उसका रीज़न वो ऐसा नहीं दे सकता जिसको इल्मी बेस बनाया। बस मैं मस्जिद में, मैं देखा कुछ लोग मस्जिद में बैठे हुए थे, वो लोग तालीम कर रहे थे, मैंने सोचा देखूँ क्या कर रहे हैं, जाके वहाँ जाके बैठते मेरे को ऐसा सुकून मिला, ऐसी नींद आ गई, मैं समझ गया ये हक है, लिहाजा मैं मुसलमान हूँ। ऐसी बातें बोलते ना वो लोग। जितने नए मुस्लिम हैं आप देखेंगे कि जो रीज़न बताते हैं वो कोई इल्मी बात नहीं होती, वो एक तासुर होता है, उसको कहते हैं दिल के रास्ते से आना। तो अवामुन्नास को दिल के रास्ते से जाना होता है, खवास को दिल के रास्ते से नहीं दिमाग के रास्ते से जाना होता है। तो ये तबलीग का काम जो है ना, ये खसारे से बचाने के लिए लाजिम है। इल्मी तबलीग लिटरेचर के ज़रिए से, सेमिनारों के ज़रिए से, लोगों से मुलाकातों के ज़रिए से, उनसे बातचीत करके ये काम करना होता है। और जो इस्लाम, जो ईमान का अमली तकादा है, उनकी तबलीग भी फ़र्ज़ है। इस्लामी ज़िंदगी की तबलीग भी करना पड़ता है। इसीलिए मुसलमान को अपने सारे कामों में तबलीग का पहलू भी रखना होता है। कोई डॉक्टर है, उसकी डॉक्टरी भी तबलीग है। कोई इंजीनियर है, उसकी इंजीनियरी तबलीग है। कोई बिजनेसमैन है, उसका बिज़नेस तबलीग है। कोई रहता है किसी महल्ले में, उसके अतराफ में गैर मुस्लिम रहते हैं, तो उसका लिविंग स्टाइल या ख़ुद तबलीग है, ये कहता कैसे रहता है इनके साथ, क्या बर्ताव करता है। इसमें एक शर्त यह ज़रूरी होती है कि हर अमल से मुसलमान ऐसा है और मुसलमान ऐसा कर रहा है, ये सामने आना ज़रूरी है। उसकी सूरत, इसकी सूरत, उसका लिबास, उसका स्टाइल, इसका स्टाइल, दोनों हैं, इन्हें बहुत अच्छा है, तबलीग नहीं हो सकती इससे, इसे तबलीग नहीं हो सकती। एक आदमी मुसलमान ने ये किया, इस्लाम ने उसको ऐसे से बताया, इस्लाम ने उसको ये समझाया हुआ है, ये नहीं होता। क्योंकि वो उधर भी अच्छे ऐसे लोग होते हैं, माइनर माशाल्लाह यानी अखलाक वाले होते हैं, खुश खुल होते हैं, इंसानियत उनके अंदर हुआ करती है। तो मतलब इंसानों में से एक इंसान है, हिंदू रहे तो क्या, मुसलमान रहे तो क्या, मुस्लिम रहे तो क्या। इस्लाम की तर्जुमानी के वास्ते उसका अपीरियंस पूरा ज़ाहिर उसका देखते ही उसको मुसलमान बताना ज़रूरी होता है, ताकि उसके हर अमल को उसकी तरफ मंसूब किया जा सके, नहीं तो नहीं हो सकता वो काम। इसीलिए उलमा ने यहाँ तक लिखा है कि अगर कोई आदमी दाढ़ी वाला नहीं है और लिबास उसका सुन्नत के मुताबिक नहीं है, उसको कभी तकरीर करने नहीं देना, उसकी कभी तकरीर नहीं सुनना। इसलिए कि वो खड़े होकर जो बात बोल रहा है, तो ऐसी बात तो हिंदू भी बोलेगा, ऐसी बात तो गैर मुस्लिम भी बोलेगा। वो निस्बत करने के वास्ते उसको नहीं है कुछ भी वहाँ पे, बल्कि वो उल्टा ये बताएगा कि ऐसी बातें करना और ऐसा रहना। वो मुनाफ़क़त ही की तबलीग करेगा, इस्लाम की तबलीग नहीं करेगा वो, उसकी वजह वही है। तो इसलिए अल्लाह तबारक व तआला ने ये फरमाया कि ईमान ज़रूरी है और ईमान के तकादे पर अमल ज़रूरी है, सारे अमल उसके तकादे के मुताबिक हों, और जो ईमानियात हैं उनकी तबलीग ज़रूरी है, और जो ईमान के तकादे हैं यानी ईमानी ज़िंदगी, उसकी तबलीग ज़रूरी है। इल्ला लदीना आमनू वामिलु सालिहात वतवासव बिलहक वतवासव बिस्सब्र। ये लोग, ये चार सिफत अगर किसी में जमा हो गई तो वो पूरा खसारे से निकल गया। और ये चार चीज़ें जिसमें से नहीं यानी कुछ आ गई, इसमें से कुछ नहीं है, तो वो कुछ खसारे में से निकला, कुछ में रह गया। और अगर इन चारों में से एक भी बात किसी में नहीं है, वो खसारे से नहीं निकल सकता, चाहे पूरी दुनिया की बादशाहत कर ले और पूरी दुनिया की दौलत जमा कर ले और पूरी दुनिया उसको नोबल प्राइज़ दे और पूरी दुनिया में वो महबूब हो, पूरी दुनिया का लीडर हो, पूरी दुनिया का कुछ भी हो जाए, वो सबका महबूब कुछ भी हो, वो खसारे से नहीं निकल सकता। क्यों? इस वास्ते कि वक्त का जो तसलसल है वाक़ियात का, ये यहाँ पे एंड नहीं है, ये एक पीरियड है जो दिया गया है। जैसे एक आदमी का उसके बाद का मरहला शुरू होने वाला है, जिसको हम मौत से ताबीर करते हैं, उसके बाद से जो वाक़ियात का उसके साथ में हदूस होगा, अल्लाह ताला के हुक्म चलेगा उसके साथ में, वो सरासर उसके ख़िलाफ़ में जाएगा। खबर उसकी जहन्नम का गड़ा बना दी जाएगी, मैदान हशर में जलील कर दिया जाएगा, जगह जगह उसकी पूछ होगी, कोई उसकी मदद करने वाला नहीं होगा। हज़ारों साल गुजर जाएं तो भूख प्यास लिबास कोई उसका इंतज़ाम नहीं होगा, और फिर बड़ी बेइज्जती के साथ उसको जहन्नम में डाल दिया जाएगा। ये सब वाक़ियात अल्लाह के हुक्म से होने वाले हैं, और अल्लाह ही की मखलूक हम हैं, और जहाँ वो भेजेंगे वो उनकी मखलूक है, और चलता सिर्फ उनका है और किसी का नहीं चलता। इसको तारुफ इसका तारुफ कराने के लिए वो जगह जगह इस मज़मून को बताते हैं कि मैं जो चाहता हूँ करता हूँ, मुझ पर कोई गालिब नहीं आ सकता, मुझको कोई आजिज़ नहीं कर सकता, मेरे फैसले को कोई रद्द नहीं कर सकता, मेरे फैसले को कोई अवॉइड नहीं कर सकता, मेरे फैसले के ख़िलाफ़ ना कोई इज्तमाही कोशिश कर सकता है, ना कोई इनफरादी कोशिश कर सकता है। ये सारे जो कुरान पाक मज़मून से भरा हुआ है, ये इस बात को समझाने के लिए है कि फ़ैसला तो वो होता है जो मैं करूँ, चलता वही है जो मैं करूँ। इसलिए खसारे से अगर बचना है तो इस दुनियावी ज़िंदगी के ऐशो आराम को नहीं देखना। खसारे से अगर बचना है तो इस दुनियावी ज़िंदगी में जैसे कहा गया है वैसे करना, कितना ही पित्ता मारना पड़े, कितना ही कुर्बानी देनी पड़े, कितना ही मुजाहिदा करना पड़े, कितना ही बेइज्जत होना पड़े, बेहैसियत बनना पड़े, लोगों के ज़ुल्म सितम सहना पड़े, लोगों के तान तशनी सहना पड़े, लोगों में अकेले बन के रह जाना पड़े, सब लोगों से आदमी बायकॉट होकर रहे, कुछ भी हो सकता है। एक आदमी अगर अल्लाह की मर्ज़ी के मुताबिक डिसाइड कर ले तो उसके साथ फिर इस दुनिया में कुछ भी पॉसिबल है। उस सब के लिए राज़ी होना पड़ता है। सारे अंबिया ऐसे ही रहे, सारे अवलिया ऐसे ही रहे, सारे सहाबा ऐसे ही रहे, और क़्यामत तक जो अल्लाह के महबूब बंदे आएंगे वो ऐसे ही होंगे, और जिसको अल्लाह का महबूब होना है उसको ऐसे ही रहना पड़ता है। अब तआला शानहु मुझे और आपको सबको अमल की तौफीक अता फरमाए। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد بارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم جنبنا الفواحش ما ظهر منها وما بطن وبارك لنا في أسماعنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم وجعلنا شاكرين لنعمتك مثنين بها قابليها وأتمها علينا ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصل وسلم وبارك على سيد المرسلين وعلى آله وأصحابه أجمعين الحمد لله